الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومولانا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ألهاكم التكاثر حتى زرتم المقابر كلا سوف تعلمون ثم كلا سوف تعلمون كلا لو تعلمون علم اليقين لترون الجحيم ثم لترونها عين اليقين ثم لتسألن يومئذ عن النعيم وعن المستور بن الشداد رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم ما الدنيا في الآخرة إلا مثل ما يجعل أحدكم إصبعه في اليم فلينظر بما يرجع أو كما قال رسول الله صلى الله عليه وسلم رواه مسلم صدق الله العظيم. گھروں پر بیٹھ کر سننے والی میری مائیں اور بہنیں اور میرے دوست احباب, آپ لوگ ہر وینسڈے کو بیٹھ کر پروگرام سنتے ہوں گے. اللہ تعالیٰ سب سے پہلے مجھے اور پوری امت کو سب کو عمل کی توفیق عطا فرمائے. یہ نبی اکرم صلی اللہ علیہ وسلم کی ایک حدیث اور قرآن کریم کی ایک سورت پڑھنے کی اللہ پاک نے مجھے توفیق دی ہے جو ریاض الصالحین میں بیان کی گئی ہے. یہ حدیث باب فضل الزہد فی الدنیا میں ہے. باب فضل الزہد فی الدنیا میں یہ آیت اور یہ حدیث بیان فرمائی ہے. اس آیت کے تحت میں ابن عباس رضی اللہ تعالی عنہما اور حضرت حسن بصری رحمۃ اللہ علیہ فرماتے ہیں کہ الہاکم التکاثر. تکاثر کا کیا معنی ہے؟ پہلے ترجمہ سن لیتے ہیں کہ تم کو مال کی بہتات نے غافل کر دیا, دنیا کے بہت سارے مالوں نے تم کو غافل کر دیا, یہاں تک کہ وقت آ گیا کہ تم قبر میں دفن کر دیے گئے. الہاکم التکاثر حتی زرتم المقابر. مقابر کے معنی قبرستان. دنیا کی زندگی میں ایسے مشغول ہو گئے کہ اللہ کو بھول گئے, یہاں تک کہ موت آ گئی. ثم کلا سوف تعلمون. کلا سوف تعلمون ثم کلا, دیکھو تمہیں ان قریب معلوم ہو جائے گا, ان قریب معلوم ہو جائے گا. کلا لو تعلمون, اگر تم جانتے اور علم یقین رکھتے ہوتے تو تم غافل نہ ہوتے, اللہ کو کچھ تو یاد کر لیتے. اس آیت کی تفسیر میں تکاثر کا معنی کثرت کے ساتھ مال اور دولت کو جمع کرنا. ایک روایت میں آتا ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے, آگے وہ روایت بھی میں بتاؤں گا کہ اس روایت میں نبی صلی اللہ علیہ وسلم نے اس سورت کو پڑھا, الہاکم التکاثر حتی زرتم المقابر. اس سورت کو نبی اکرم صلی اللہ علیہ وسلم نے پڑھا اور پڑھنے کے بعد نبی صلی اللہ علیہ وسلم نے بتلایا کہ اس سے مال کو ناجائز طریقوں سے جمع کرنا, حرام طریقوں سے, جیسے آج کل ہے ڈرگس, فلاں فلاں شراب جمع کر, کسی کا مال لوٹ لیا, کسی کی زمین لے لی, کسی کا فلاں, یا قرض لیا واپس نہیں کیا, سب اس میں داخل ہے. کسی کے مال کو ناجائز طریقے پر جمع کر. مال پر جو فرائض اللہ کی طرف سے عائد ہوتے ہیں اس میں خرچ نہ کیا جائے. دوسری چیز, دو چیز ہوگی. اللہ کے نبی صلی اللہ علیہ وسلم نے اس آیت کی تفسیر میں دو چیز بتائی, ایک تو حرام طریقوں سے مال کو جمع کرنا, دوسرا جو فریضہ اللہ نے بتلایا ہے, زکوٰۃ ہے, قربانی ہے اور بہت ساری چیز ہے, اس میں مال کو خرچ نہ کرنا. یہ دو چیز ہیں. زرتم المقابر, یہاں تک کہ خرچ نہ کرتے موت تمہارے پاس آ گئی. آدمی پوری زندگی اللہ کو بھول گیا اور مال و دولت کی کثرت اور فخر میں لگا رہا, یہاں تک کہ اس کو موت آ گئی. حضرت عبداللہ ابن شخیر رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ ایک مرتبہ نبی اکرم صلی اللہ علیہ وسلم کی خدمت میں پہنچا اور اللہ کے حبیب صلی اللہ علیہ وسلم اس سورت کو پڑھ رہے تھے, الحاکم التکاثر حتی زرتم المقابر, اور فرما رہے تھے آدمی ہر وقت کہتا ہے میری فلاں کوٹھی, میرا فلاں مال, میرا فلاں بنگلہ, میرا فلاں, میرا فلاں, میرا فلاں. اللہ کے نبی صلی اللہ علیہ وسلم بیان کر رہے تھے اس سورت کو پڑھنے کے بعد, فلاں میرا ہے, فلاں میرا ہے, فلاں بھی ہے, فلاں بھی ہے, فلاں بھی ہے. اللہ کے نبی نے فرمایا تیرا مال تو صرف وہی ہے جو تو کھا کر کے ختم کر دے. تیرا مال کون سا ہے جو تو کھا لے اور ختم کر, اور پہن لے اور پرانا ہو جائے, خیرات کرے اور آگے بھیج دے. جو تو چھوڑ رہا ہے وہ تیرا نہیں ہے, وہ تو کسی اور میراث ورثہ کا ہے. اللہ فرماتے اگر تمہیں قیامت کا دن کی علم ہوتا, علم یقین ہوتا, تو تم اللہ سے غافل نہ رہتے, تم ضرور بھی ضرور اس کو بیان فرما دیتے, یعنی تم ضرور اپنے مال کو اللہ کے راستے میں خرچ کرتے اور ساتھ ساتھ میں اس قسم کے حرام مال, ڈرگز ہے, شراب ہے, یا کسی کے مال کو چوری سے دے لیا, یا کسی کے پاس سے قرض لیا اس کو واپس نہیں کیا, نہ واپس کرنے کا ارادہ ہے, یہ ساری چیزیں اس میں داخل ہے. دنیا کی مثال اللہ پاک نے اس سورت کے اندر بیان کی, اور حدیث میں مسلم شریف کی حدیث ہے, دنیا کی مثال آخرت کے مقابل میں ایسی ہے جیسے کوئی اپنی انگلی شہادت کی سمندر میں ڈالے. کیا کہہ رہے ہیں؟ دنیا کی مثال ایسی ہے جیسے کوئی آدمی اپنی شہادت کی انگلی سمندر میں, گلاس میں نہیں, سمندر میں, سمندر کے پانی میں ڈالے. اپنی انگلی سمندر میں ڈال کر نکالو تو پھر انگلی سمندر سے صرف بھیگ جائے گی, ایک دو قطرہ اس پر ہوگا. کتنا ہوگا؟ گلاس بھر کو تو نہیں ہوگا, بس ایک دو قطرے رہیں گے, یا تو پھر بھیگ جائے گی, ویٹ ہو جائے گی, یا تو پھر اس پر ساتھ ایک قطرہ یا دو قطرہ بہت بہت پانی ہوگا, اس سے زیادہ تو نہیں ہو سکتا. یہ تو آخرت کی نعمتوں کے مقابلے میں دنیا کی نعمتیں اس قدر کم اور تھوڑی ہیں. دنیا کس لیے ہے؟ وہ پانی کی طرح. یہ پوری دنیا جو ہے وہ ہمارے لیے اس انگلی پر آنے والے پانی کے برابر ہے.
और आखिरत कैसा है, जैसे समंदर है। अंदाजा करो, आखिरत पूरा समंदर है। ये तो एक मिसाल से समझाया मेरे और आपकी समझ के मुताबिक, कि उंगली से निकाला तो कितना, ये दुनिया है और उसके मुकाबले में पूरा आखिरत समंदर है। आखिरत इतनी बड़ी है, कुछ भी नहीं, दुनिया तो कुछ भी नहीं। बाज मुहद्दिसीन ने इस तरह मिसाल समझाई है कि दुनिया की तमाम चीजें खत्म होने वाली है आखिरत के मुकाबले में। इंसान को चाहिए कि दुनिया की नेमतें मिलने पर न वो तकब्बुर करे न गरूर करे, दुनिया की नेमतों पर न तकब्बुर करे न गुरूर करे, दुनिया की मुसीबतें परेशानियों को बर्दाश्त करे, शिकवा न करे। क्यों? नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया बुखारी शरीफ की हदीस से, अल्लाहुम्मा ला आयश इल्ला आयशुल आखिरा, जिंदगी तो आखिरत ही की जिंदगी है, दुनिया का माल तो मैल है। दुनिया का माल क्या है? एक मुर्दा जानवर है, उससे भी ज्यादा। और हदीस है बुखारी मुस्लिम शरीफ की, अजीब, फरमाया हजरत जाबिर रजी अल्लाह तआला फरमाते हैं कि नबी सल्लल्लाहु अलैहि वसल्लम बाजार से गुजर रहे थे, ऐसे गुजर रहे, और आप सल्लल्लाहु अलैहि वसल्लम के इधर भी लोग चल रहे थे, सहाबा इधर भी चल रहे थे, और आप बीच में थे, वो चल रहे हैं गोया आप नबी के साथ, सहाबा किराम बात करते करते, आप सल्लल्लाहु अलैहि वसल्लम पसंद फरमाते थे, पीछे नहीं, साथ चलो, साथ ही चलना चाहिए। वरना अगर एक उस्ताद चल रहा है और स्टूडेंट पूछे चलता है और उस्ताद को कुछ कहना हो तो घूमना पड़ेगा, ये भी तकलीफ है, और साथ में है तो बात होगी, इधर है तो बात होगी, बात सुनना है। इसलिए ये तरीका है, हमारे एशियन लोगों में शेख आगे मुरी पीछे है ना, ये गलत है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम बरकर कौन शेख हो सकता है? सबसे बड़े शेख तो ये है, सबसे बड़े नबी तो ये है। देखो सहाबा दाएं और बाएं थे, ये चीज, क्योंकि हदीस में है, मैं नहीं कह रहा हूं, वन्नासु कनफतै, दोनों शोल्डर की तरह ऐसे पीछे नहीं, खल, इसको खल्फ कहते हैं, पीछे ऐसे आप बात करते जा रहे। और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम किराम गुजर रहे कहां से? एक मरी हुई बकरी के पास से, रास्ता है उधर, किसी ने बकरी मरी हुई डाल दी होगी, फूल गई, फट गई थी, उस बकरी के पास से गुजरे, उसके कान भी छोटे थे बकरी, मुस्लिम शरीफ की हदीस ही, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम हर बात बयान फरमाई, वो बकरी थे उसके कान भी छोटे थे और वो मर चुकी थी, आप सल्लल्लाहु अलैहि वसल्लम ने उसका कान पकड़ कर कहा, बकरी का ऐसा कान पकड़, सहाबा किराम देख रहे हैं, ये शेख है, नसीहत कर, कान पकड़ते हुए फरमाया, फतनावलहु फाखद बियुदनैहि सुम्म काल, फिर आपने फरमाया, अय्युकुम युहिब्बु अन यकून हादा लहू बिदरहमी, तुम में से कौन पसंद करता है, कौन है तुम में से, चलो ये मरी हुई बकरी का बच्चा है उसको एक दिरहम में खरीद रहे, एक दिरहम में, एक दिरहम के अंदर खरीद लो, चलो कौन है तुम में से। सहाबा किराम ने फरमाया, मा नुहिब्बु अन्नहु लना बिशै वमा नस्नउ बिही, इस बच्चे को किस चीज के बदले में लेना पसंद, किसी भी चीज के बदले में कोई नहीं लेगा, दिरहम तो दूर की बात है, फ्री में भी कोई लेगा? फ्री में अगर मेरे जैसे जाहिल आदमी को कोई कहे कि भाई कौन है तुम में से मुर्दा बकरी ले जाए, एक जाहिल आदमी भी मुर्दा बकरी को लेना पसंद नहीं करता है, यहां तो सहाबे किराम है, अल्लाह के नबी के बड़े बड़े सहाबा है, उनको फरमाया तुम में से कौन है जो इस मुर्दा बकरी को एक दिरहम के अंदर में ले ले, खरीद ले। तो सहाबे किराम ने फरमाया हम में से कौन है कोई आदमी उसको फ्री में भी लेना पसंद नहीं करता और हम उसको लेकर क्या करेंगे? ममा नसनाउ भी, व्हाट वी गोइंग टू डू विथ इट? इट्स अ डेथ शीप, डेथ है। इसको न जबा कर सकते हैं, इस बकरी को जबा करके हलाल भी नहीं कर सकते, और इसका खाना हलाल भी नहीं है। ये तो मरी हुई बकरी है, एक दिरहम में उसको कौन खरीदेगा? और हम खरीद ले भी तो इसको हम क्या करें? इसको तो जबा नहीं कर सकते, इसको तो खा नहीं कर सकते। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम इशारा फरमाया, क्या तुम चाहते हो ये बच्चा तुम्हें फ्री में दे दिया जाए? अगर आप चाहें तो हम तुम्हें एक मुर्दा बकरी का बच्चा फ्री में दे दें, चलो एक दिरहम नहीं चाहिए मुझे, फ्री में ले जाओ। साहबा ने जवाब दिया, अगर ये जिंदा होता तब भी ऐब डार है, हम नहीं लेते। जिंदा होता तो अभी उसके अंदर में क्या था? ऐब। उसके कान बिल्कुल छोटे थे, कान कैसे थे? छोटे थे, छोटे छोटे कान वाले। वल्लाहि लौ कान हय्यन कान ऐबा, साहबा ने फरमाया इसमें ऐब है, अल्लाह की कसम हम इसको नहीं खरीदे। तो हम किस तरह इसको पसंद करें जबकि मरा हुआ है? जिंदा हम लेना पसंद नहीं करते एकदार होने की वजह से, तो जिंदा हम क्या, मुर्दा हम क्यों ले? आप सल्लल्लाहु अलैहि वसल्लम फरमाया अल्लाह की कसम, फवल्लाहि, आप जवाब दे रहे हैं अल्लाह की कसम, देखो मिसाल कैसे दे रहे, फवल्लाहि अल्लाह की कसम, अल्लाह के नजदीक इससे भी ज्यादा, इससे मुर्दा बकरी से भी ज्यादा दुनिया जलील है। दुनिया क्या है? जलील है। फवल्लाहि लद्दुनिया अहवनु अलल्लाह, अल्लाह के नजदीक इस मुर्दा बकरी से भी ज्यादा दुनिया जलील है। और लोग क्या है? दुनिया के लिए मर रहे। जिस कदर ये बकरी का बच्चा मरा हुआ तुम्हारे नजदीक कोई वैल्यू नहीं रखता, जलील है, इससे भी ज्यादा जलील दुनिया है। ये अल्लाह के हबीब ने फरमाया, समझ रही बात? अल्लाह के हबीब ने मिसाल के जरिए समझाया, दुनिया की मुजम्मत नबी की जबानी सुनो। जब इंसान के दिल में दिल दुनिया की मोहब्बत आती है फिर वह हर किस्म के गुनाह करने के लिए तैयार हो जाता है। अब ये पैसे कहां डालना है, पैसे किस तरह खर्च करना, उसको समझ नहीं आता। आहिस्ता आहिस्ता आखिरत के कामों में ये सुस्ती बरतने लगता है, फिर क्या करता है वो? हमारे गुजराती में कहते हैं जोइलू नी ने जुआ मारो, देखा हुआ नहीं था अब देख लिया तो हजम नहीं हो रहा है। एक आदमी ने कुछ देखा ही ना हो दुनिया और उसके सामने दुनिया एकदम आ गई, अब उसको कुछ समझ में नहीं आता क्या करूं। फिर मुस्तहब चली गई, फिर नफल भी चली गई, और नफल छोड़ता है तो अल्लाह शाह अब्दुल अजीज क्या फरमाते, अल्लाह उसे सुन्नत को भी ले लेता है, फिर सुन्नत चली गई तो अल्लाह उसे फर्ज को भी ले लेता है, या फर्ज चली गई तो अल्लाह उसे ईमान को भी ले लेता है। इसलिए आहिस्ता आहिस्ता फिर आखिरत के कामों में सुस्ती। इसीलिए हमारे औलिया किराम ने बयान फरमाया जो शख्स दुनिया को महबूब रखता है, हम नहीं कहते दुनिया न कमाओ, कमाओ खुद कमाओ, लेकिन अल्लाह को न भूलो, असल चीज ये। जैसे मौलाना रूम फरमाते हैं दुनिया खूब कमाओ चारों तरफ, ये आपने नहीं देखा कश्ती देखी है ना, पानी में कश्ती, इधर भी पानी आगे भी पानी, दाहिनी तरफ भी पानी, बाई तरफ भी पानी है, लेफ्ट तरफ भी, नीचे भी पानी है, पानी ना हो तो चलेगी कैसे? पानी तो चारों तरफ है लेकिन कश्ती के अंदर है पानी, अगर अंदर में आ गया तो सुराख कर दे कश्ती भर जाएगी पानी से, तो फिर फरमाया चारों तरफ दुनिया नो प्रॉब्लम, दिल के अंदर में दुनिया ना हो, दिल में कौन हो? अल्लाह। जिस दिन दुनिया दिल में चली गई ना तो फिर ये भूल गया अल्लाह को, कुरान को, नमाज को, इबादात को, जकात को, सदकात को, फिर ये जकात को टैक्स कहने लगता है, फिर ये नमाज नमाज मेरी दुकान का क्या होगा, कस्टमर आए हुए हैं, नमाज छोड़ो बाद में पढ़ लेंगे, हर चीज को पीछे डालेगा, यहां तक के छोड़ना शुरू करेगा सुस्ती। जो शख्स दुनिया को महबूब रखता है उसके सारे, क्या कह रहा हूं मैं, जो शख्स दुनिया को महबूब रखता है उसके सारी दुनिया के पीरो मुर्शिद भी, सारी दुनिया के औलिया भी, पीरो मुर्शिद भी उसको हिदायत पर नहीं। मेरी बात सुनिए, जो शख्स दुनिया को महबूब रखता है, महबूब का मैंने मतलब समझा दिया, चारों तरफ पानी, नीचे भी पानी लेकिन कश्ती के अंदर में नहीं, सारी दुनिया है नो प्रॉब्लम, लेकिन दिल के अंदर में दुनिया, अगर दिल के अंदर में दुनिया की मोहब्बत आ गई तो सारी दुनिया के पीर और मुर्शिद मिलकर भी, सारी दुनिया के औलिया मिलकर भी हिदायत पर उसको नहीं ला सकते हैं। और जो शख्स दुनिया को, दुनिया के साथ यानी दिल के अंदर में दुनिया को महबूब नहीं रखता, बुग्ज रखता है, तो उसको सारी सारे मुफसिरीन मिलकर भी गुमराह, फिर ये कहीं स्ट्रीट में चला गया कोई भी उसको गुमराह नहीं कर सकता। ये बात औलिया किराम ने लिखी है, बहुत पटे की बात लिखी है। एक मरतबा आप सल्लल्लाहु अलैहि वसल्लम एक ये कोड़े करकट यानी रिसाइकल सेंटर जो होता है ना, हमारे यहां तो रिसाइकल सेंटर अच्छा होता है, क्लीन होता है, हिंदुस्तान पाकिस्तान में उसको हमारे उकेरा बोलते हैं, यानी वो सब वहां पर काउडंग वगैरह सब डालते हैं, है ना, घास वास फूस सब पेशाब सब उधर से सब साफ करके, उधर जानवर जहां बांधते हैं वहां साफ करके उसको उधर जमा करते हैं, फर्टिलाइजर बनाते हैं उसका। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का गुजर हुआ तो वहां वो कुछ बोसीदा हड्डियां और जानवर का काउडंग जिसको कहते हैं पाखाना और पुराने फटे हुए चिथरे सब वो तो नहीं, वो जो जगह होती है वहां ऐसी चीजें पड़ी हुई होती है, वहां से गुजरे आप खड़े हुए, इशारा फरमाया ए मेरे साहब आओ इधर आओ इधर आओ, देखो ये दुनिया की इंतहा है, ये दुनिया की इंतहा है और ये दुनिया की सारी जेबो जीनत है। एक दिन ये कपड़ा जीनत का बदन पर था, आज कहां पड़ा हुआ है। फरमाया ये पाखाना देखो एक दिन पेट में था, आज कहां पड़ा हुआ, कित अच्छे खाने की शक्ल में आज कहां पड़ा हुआ है। फरमाया ये दुनिया की इंतहा है, तुम्हारी जिंदगी इसी तरह खत्म होगी। इसीलिए हमारे हजरत एक बात बयान फरमाते थे जो इसकी शरह में यहां लिखी है मुस्लिम शरीफ की, फरमाया इमाम गजाली रहमतुल्लाह अलैह ने एक बात दुनिया के मिसाल पर बड़े अच्छे अंदाज में समझाई है। फरमाते हैं एक आदमी जा रहा था, एक मिसाल है या उसका ख्वाब कह दूं या उसके मिसाल है, इमाम गजाली ने लिखी, एक आदमी जा रहा था और एक शेर उसके पीछे दौड़ा, कौन दौड़ा, लायन, शेर रनिंग बिहाइंड हिम उसके पीछे, और करीब में कोई दरख्त नहीं था जी कि वो ऊपर चढ़ जाता बच जाता लायन से, लेकिन कुछ भी नहीं। अब उसको आगे दौड़ता दौड़ता जा एक कुआं नजर आ गया, क्या नजर आया, कुआं है। उसने सोचा मैं कुएं में छलांग लगा दी, कुएं में कूद जाऊं, जब शेर चला जाएगा तो मैं कुएं से निकल करके चला जाऊंगा लेकिन बच जाऊंगा, वरना मुझे खा जाएगा शेर। तो उसने शेर के डर से कुएं में छलांग लगा दी, समझ रही बात, छलांग लगाने के लिए देखा तो उस कुएं में पानी के ऊपर, अभी लगा तो नहीं थी लेकिन देखा अंदर में लाइन आने से पहले, तो देखा पानी के ऊपर एक काला नाग बैठा हुआ है कुएं में क्या बैठा हुआ, नाग बैठा हुआ है पानी का और पीछे शेर है, कहां जाऊं, इसके पास जाऊं या उसके पास जाऊं, क्योंकि नीचे जाएगा फौरन कटेगा, नाग है खा लेगा मुझे, ये भी खाता है वो भी खाता है, क्या करेंगे। तो और ज्यादा परेशान, अब सोचने लगा अब मैं क्या करूं। उसे कुएं की अंदर दीवार के ऊपर, बहुत सारे कुएं के अंदर में वो दरख्त उग जाता है, ऐसे दीवार के अंदर से लटक जाता है दरख्त उग करके, दरख्त यानी ये झाड़ियां वगैरह लटक जाती है।
तो उसे कुछ झाड़ियां कुएं के अंदर चारों तरफ दीवार में उगी हुई नजर आई। उसने सोचा, मैं इस झाड़ियों को पकड़ कर लटक जाता हूं, न ऊपर न नीचे, शेर से बच जाऊंगा और काले नाग से भी बच जाऊंगा, सांप से बच जाऊंगा, न ऊपर रहूं के शेर खा जाए, न नीचे जाऊंगे सांप धसे, दरमियान में लटक जाता हूं, जब शेर चला जाएगा तो मैं फिर बाहर निकल के भाग जाऊंगा। थोड़ी देर के बाद चलो लटक गया, किसके ऊपर, वो झाड़ी पर लटक गया, अब न नीचे जा रहा है ना ऊपर। देखा कि उस झाड़ी के ऊपर जिसकी ब्रांच पकड़ कर ये लटका हुआ है ना, थोड़ी देर के बाद उसने देखा कि एक काला और सफेद चूहा, माउस, काला और सफेद चूहा उसी घास को काट रहा है, उसी ब्रांच को क्या कर रहा है, काट रहा है। अब जाहिर बात है वो काटेगा तो ब्रांच नीचे गिरेगी तो फिर सांप के पास चला जाएगा नीचे। तो अब पकड़ कर लटक भी रहा है, ऊपर से भी भागा नीचे से भी भागा तो दरमियान में पकड़ा गया। अब उसे और ज्यादा परेशानी हुई, उस परेशानी की आलम में जब इसने उधर भी देखा, राइट साइड में इधर भी देखा, तो वहां दीवार पर उसको शहद की मक्खी बैठी हुई छत्ता मिल गया। उसने मक्खी को क्या है, हटाया, अब क्या खा रहा है, लटका हुआ क्या खा रहा है भाई, शहद खा रहा है, लटका हुआ है और वहां दीवार पर क्या है, वही कुएं में वही शहद का छत्ता लगा हुआ है। अब ये उसको पता नहीं ऊपर भी काट रहा है, तो गिरा तो नीचे सांप के पास, शहद तो एक तरफ रह जाएगा, लेकिन वो इतना गाफिल हो गया कि उसने क्या खाना शुरू कर दिया, शहद को खाना शुरू कर दिया। उस पर मक्खी हटा ली उसने, मगर बिल्कुल शहद से भरा हुआ छत्ता था। ये छत्ता देखकर उसने जरा देखा कि कैसे करे, चखूटो सही, उसने उंगली से लिया, चुनाव उसने एक हाथ से घास को पकड़ा, उसी डाड़ी को और उसी ब्रांच को, दूसरे हाथ से उंगली से शहद को चखा, बड़ा मजा आया, ये तो बड़ा अच्छा शहद है भाई, तो उसे चाटने में मजबूर हो गया उंगली से, अभी छोड़ेगा तो टूट जाएगा ना, नीचे चला जाए, तो एक हाथ से मजबूत से पकड़ा और एक हाथ से शहद खा रहा है। सो अब उसे शेर का भी डर नहीं रहा और नीचे नाग का भी डर नहीं रहा, ना उसे वो चूहा याद रहा जो काट रहा है उसकी। अब उसका अंजाम क्या होगा बताओ, तुम खुद ही सोचो कि वो खाते खाते एक दिन आएगा कि वो काटेंगे तो कहां गिरेगा, वो नीचे चला जाएगा। ये मिसाल इमाम गजाली ने बयान फरमाई है कि ए दोस्त तेरी मिसाल इसी इंसान की तरह है कि मलिकुल मौत तेरे पीछे दौड़ रहे हैं, कौन, शेर की शक्ल में, वो शेर नहीं, वो कौन है, मलिकुल मौत है, तेरे पीछे दौड़ रहे हैं और कब्र का अजाब उस सांप की सूरत में कब्र में है। तो जिस दिन कब्र में सुला दिया जाएगा ना, तो अगर तू दुनिया के अंदर मशगूल रहा, अल्लाह को भूल गया, तो कब्र में सांप है बैठे हुए, वो कुआं नहीं वो कब्र है। तो कुएं की मिसाल कब्र से दी, शेर की मिसाल मलिकुल मौत से दी, और फरमाया वो काला और सफेद चूहा जो वो ब्रांच को काट रहा है आहिस्ता 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 आहिस्ता, एक दिन आएगा वो कट जाएगी ब्रांच, वो डाली कट जाएगी, वो कौन है, रात और दिन है, रात काली है और दिन सफेद है, रात गई दिन गया, रात गई दिन गया, रात गई, आहिस्ता आहिस्ता हमारी जिंदगी को क्या कर रहे हैं, वो काट रहे हैं। और घास जो है ये हमारी जिंदगी है, वो जो डाली पकड़ी हुई है ना, वो डाली हमारी जिंदगी है, उसको रात दिन क्या कर रहे हैं, काट रहे हैं। 40 साल 50 साल 60 साल की हमारी जिंदगी को वो रात दिन चूहे की शक्ल में क्या कर रहे हैं, काट रहे हैं। अब ये शहद के छत्ता खाने में, शहद के खाने में ऐसा मशगूल है, लुत्फ अंदोज होने लगा है कि तुझे याद नहीं रहा कि आखिर मुझे किधर जाना है, कहां जाना है, वो काट देगा तो मैं कहां जाऊंगा, कब्र में जाऊंगा, बाकी बात यही है।
واقعی بات ہے. امام غزالی نے بہت زبردست مثال دی, ساری دنیا کے لیے مثال بیان کی ہے. ساری دنیا انسان دنیا کی لذتوں میں پھنس کر اپنے رب کو ناراض کر لیتا ہے. دنیا دنیا تھوڑا سا مال مل گیا بہت خوش, اللہ کو بھول گیا. کوئی کھانے پینے کی لذتوں میں پھنسا ہے, کوئی اچھے اچھے عہدے اور شہرت کی لذت میں پھنسا ہوا ہے. یہی لذت انسان کو آخرت سے کیا کر دیتی ہے, غافل کر دیتی ہے. اس لیے جہاں دنیا کا لفظ آئے گا اس سے مراد دنیا چھوڑنا نہیں ہے. میں نے کیا بتلایا, اس سے مراد دنیا چھوڑنا نہیں, اس سے مراد ترک لذت ہے. کماؤ خوب, دنیا کماؤ خوب, کماؤ, کوئی منع نہیں کر رہا. جیسے میں نے مثال دی جی, لے چاروں طرف پانی ہے, نیچے بھی پانی, اوپر کشتی, لیکن کشتی کے اندر پانی نہیں ہے. خوب دنیا کماؤ, دنیا پانی کی طرح, لیکن جس دن دنیا پانی جس طرح کشتی میں آ جائے کشتی ڈوب جائے گی. اسی طرح جس دن دنیا کی لذتیں, دنیا کی لذتیں دل میں آ گئی اور اللہ کی لذت نکل گئی, سجدوں کی لذت نکل گئی, قرآن کی لذت نکل گئی, ذکر کی لذت نکل گئی اور زکات کی لذتیں نکل گئی, صدقات اور حج اور عمرہ اور حرام کی لذتیں آنے لگی دل کے اندر میں, تو پھر آدمی کیا ہے, ڈوب گیا. اس کی طرف اشارہ فرمایا ہے نبی اکرم صلی اللہ علیہ وسلم نے. اس لیے بہت عجیب مثال دی ہے نبی اکرم صلی اللہ علیہ وسلم نے کہ مومن کے لیے دنیا کی زندگی قید اور جیل خانہ ہے. الدنیا سجن المؤمن وجنت الکافر. امام نووی آگے اس حدیث کو بیان فرماتے ہیں. اب علماء امت نے اس حدیث کے بہت سارے میننگ بیان فرمائے. ابھی دنیا مومن کے لیے قید کدھر ہے؟ آپ لوگ جیل میں تو نہیں ہو, پولیس پکڑ کے لے گئے نہیں رہی, اللہ بچائے جی, دو چیز سے, ہسپتال سے اور کورٹ کچہری سے. اللہ ہم سب کی کیا کرے, حفاظت فرمائے. لیکن پھر اس حدیث کا کیا مطلب ہے؟ اس کا ایک مطلب تو یہ ہے دنیا میں مومن کتنی ہی راحت میں ہو, کتنا ہی آرام میں ہو, لیکن آخرت اور جنت کی نعمتوں کے مقابل میں اس کی دنیاوی راحت اور آرام کی وہی حیثیت ہے جو جیل کی ہوتی ہے, جو جیل کی ہوتی ہے. کہ کافر دنیا میں خواہ کیسا ہی مصیبت کا شکار ہو, مگر دوزخ کی زندگی کے مقابل میں اس کی یہاں کی زندگی جنت ہے. دنیا اس کے لیے تو جنت ہے نا, یہ جہنم کے مقابل میں, لیکن ہمارے لیے جنت کے مقابل دنیا کچھ بھی نہیں. چاہے اچھا مکان ہو, اچھی گاڑی ہو, لیکن جنت کے مقابل میں کچھ بھی نہیں. جیسے میں نے مثال دی اللہ کے نبی نے کہ تم ایک انگلی ڈالو سمندر میں, ایک قطرہ آئے گا. یہ دنیا ہے, باقی آخرت ہے. پورا سمندر کیا ہے؟ آخرت. تو آخرت اور جنت کے مقابل دنیا کچھ نہیں. ایک مطلب تو یہ ہوا کہ مومن کے لیے دنیا جیل خانہ ہے اور کافر کے لیے دنیا کیا ہے؟ جنت ہے. آئی بس. دوسرے میں نہیں, جیل خانے میں آدمی کی آزادی لے لی جاتی ہے. ایک آدمی گھر میں ہو تو آزاد ہے, جہاں جانا چاہے جو کرنا چاہے, اور ایک آدمی جیل خانے میں ہو لیکن وہ اتنا آزاد, وہ اپنے من کے مطابق کھا نہیں سکتا, اپنے من چاہی کے مطابق پی نہیں سکتا, اپنے من چاہی کے مطابق بیٹھ نہیں سکتا, اٹھ نہیں سکتا, کسی سے مل نہیں سکتا, اپنے خواہشات کو پوری نہیں کر سکتا. اسی طرح دنیا میں مومن ہر وقت اللہ کے احکامات کو سامنے رکھتے ہوئے زندگی گزارنا پڑے گا. جو چاہے کھا لیا پی لیا نہیں, حلال ہے تو حلال, حرام ہے تو چھوڑنا پڑے گا. سمجھ میں آئی بات؟ ایسی ساری مثال دنیا کی ہے. جو اللہ نے حلال کو اسی کو کرنا پڑے گا, اور کافر کے لیے سب برابر ہے. جو من میں آیا کھا لیا, پوک بھی کھا لیا, پھنا بھی کھا لیا, شراب بھی پی لیا. مومن کے لیے دنیا ایسی ہے جیسے ایک جیل خانے میں آدمی فری نہیں ہوتا ہے, جو وہ کہے وہی کرنا پڑے گا, جیل والے جو کہیں گے وہی کرنا پڑے گا. اسی طرح مومن کو بھی اللہ نے جو کہا وہی کرنا پڑے گا, اپنی من مانی زندگی نہیں گزار سکتا ہے. یہ مطلب ہے الدنیا سجن المؤمن و جنت الکافر. یہ دوسرا میننگ ہے. تیسرا مطلب, جیل میں آدمی کے لیے
जेल में आदमी के लिए राहत और आराम का खा कितना ही सामान कर दिया जाए, जेल में एक जेलर के लिए राहत और आराम का कितना ही अच्छा बेड भी लगा दो, लेकिन है किधर वो? जेल के छोटे से रूम में उसको टीवी भी लगा दो, उसको शरबत भी दे दो, ये भी दे दो, फुना भी दे दो, बिरयानी भी दे दो, सब कुछ, यानी उसके राहत और आराम का खा कितना ही सामान जमा कर दिया जाए, मगर उसका वहां दिल लगता लगता है भाई? जेल में किसी का दिल लगता है? दिल लगता नहीं है। ठीक यही कैफियत एक मुसलमान की दुनिया की जिंदगी में होनी चाहिए कि दुनिया में कितनी ही राहत का सामान हो, लेकिन उसका दिल दुनिया में नहीं लगना चाहिए। उसका दिल कहां होना चाहिए? अल्लाह के लिए। वो कहता है हदीस बुखारी शरीफ में, जिसका दिल मस्जिद में अटका हुआ हो, यानी अगरचे वो राहत में काम में मशगूल है, दुकान में है, फैक्ट्री में है, लेकिन उसको फिक्र है कि मेरी नमाज नहीं जानी चाहिए, उसका दिल कहां अटका हुआ है? तो दुनिया में चाहे कितनी राहत में हो, लेकिन उसका दिल अल्लाह के लिए अटका हुआ हो, तो फिर उसको अर्श का साया नसीब होता है। आई बात सुन? ये तीसरी मिसाल हो गई, यानी तीसरी उसकी तफसीर हो गई, दुनिया सिजनुल मोमिन व जन्नतुल काफिर की। चौथी तफसीर ये भी है कि दुनिया में काफिर की बनिस्बत एक मोमिन की मुसीबतें, एक मोमिन की परेशानियां, एक मोमिन की आफात का सामना ज्यादा करना, आज दुनिया में मोमिन मुसलमान ज्यादा परेशान है ना, है कि दुनिया में मुसलमान ज्यादा परेशान है। सॉरी, कंट्री में जाकर देख लो, कहीं भी, चाहे मस्जिद के हिसाब से, मदरसे के हिसाब से, ईमान के हिसाब से, या पर्दे के हिसाब से, जिस हिसाब से भी देख लो, जमात के हिसाब से, तबलीग के हिसाब से, मदरसे में पढ़ाने के हिसाब से, हर एतबार से पकड़े हुए हैं। कैसे हम इसको बदनाम करते, कैसे हम इसको बदनाम करते, छोटी सी चीज में मिल जाए तो पूरी मस्जिद बदनाम, पूरा मदरसा बदनाम, और फिर मीडिया पर और कहां से कहां कह रहे हैं दुनिया में काफिर की बनिस्बत एक मोमिन की मुसीबतें और उसकी परेशानियों का सामना ज्यादा करना पड़ता है। इसीलिए नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अशद्दुल बला अल अंबिया सुम्मल अमसल फलमसल। दुनिया में मुसीबतें सबसे ज्यादा अंबियाए किराम को लगी, अंबियाए किराम को लगी सबसे ज्यादा, फिर अलग तरतीब सहाबा को लगी, फिर ताबीईन को लगी, फिर जैसे जैसे साल गुजरता गया मुसलमानों पर परेशानियां आती रही और आती है और आती रहेगी। ये है सबसे ज्यादा उन हजरात के नक्श कदम पर इंसान को चलना चाहिए, और उसके बरक्स काफिर को खुदा ताला की तरफ से क्या मिलती है? ढील है, मोहलत है, चांस है, उसको रुखसत है, गोया उसकी राहत और आराम का सिलसिला मुसलमान का क्या हो गया? खत्म हो गया। अरे मेरी बात सुनाई, ये चार तफसीर है अब दुनिया सिजनुल मुमिन की व जन्नतुल काफिर की। मालूम होता है दुनिया में कितनी राहत और सुकून हो, अल्लाह को नहीं भूलना चाहिए। खूब आराम करो, खूब करो, लेकिन वक्त पर अल्लाह को याद करो, गुनाहों से अपने आप को बचाओ, गुनाहों से अपने आप को बचाओ, हराम से अपने आप को बचाओ, हर किस्म की हराम लज्जतों से, आंखों से, अपने हाथ से, अपने पैर से, अपनी जबान से, और अपने कान से, और अपने पेट से, अपनी शर्मगाह से, हर किस्म के गुनाहों से, तरकिल इसको लज्जतों से अपने आप को क्या करो और बचाओ, और वक्त जब आए तब अल्लाह का हुक्म क्या कर लो, पूरा कर लो। ये आदमी इस जमाने का सबसे बड़ा वली है, इस जमाने का सबसे बड़ा वली कौन है? जो गुनाह से अपने आप को बचाए और वक्त पर फराइज को अदा कर ले, बस वक्त पर फराइज को अदा कर ले सुनन के साथ, बस ये इस जमाने का सबसे बड़ा वली है। मैंने कहता हूं शराब चास पड़े बहुत अच्छा है, लेकिन उसकी इतनी आज के इस माहौल में, इस फिटने के जमाने में, टाइम टू टाइम अल्लाह के फराइज को अदा करे और हर किस्म के हराम लज्जात से अपने आप को बचा ले, ये वक्त का सबसे बड़ा वली है। अल्लाह पाक हमें इसके हिसाब से दुनिया की जिंदगी गुजारने की तौफीक नसीब फरमाए। अल्लाहु सल्लि अला सय्यिदना मौलाना मोहम्मद, या रब्बी लकल हम्द, या रब्बी लकल हम्द कमा यंबगी लजलाल वजहिक वली अज़ीम सुल्तानिक, या अरहमर राहिमीन, या अरहमर राहिमीन, या ज़ल जलाल वल इकराम। اللهم صل وسلم دائما ابدا
على حبیبی و خیر الخلق کلہم یا اللہ ہر قسم کی پریشانیوں سے ہم سب کی حفاظت فرما اے اللہ ہر قسم کی اندرونی باہری اے اللہ چھپ کر کھل کر ہر قسم کی پریشانیوں سے مصیبت سے فتنہ سے فساد سے الہ العالمین ہم سب کی حفاظت فرما ہم سب کی حفاظت فرما یا اللہ گناہوں کو معاف فرما یا اللہ گناہوں کو معاف فرما یا اللہ ہم سب کی اللہ دشمنوں سے حفاظت فرما دشمنوں سے حفاظت فرما اندر باہر ظاہر باہر ہر قسم کے دشمنوں سے حفاظت فرما یا اللہ ہر قسم کی مصیبتوں سے بیماریوں سے پریشانیوں سے اور حاسدین کے حسد سے اے اللہ ہم سب کی حفاظت فرما پوری امت مسلمہ کی حفاظت فرما یا اللہ یا رحمان اے اللہ دل میں الہ العالمین تیری سچی پکی محبت نصیب فرما اور نبی اکرم صلی اللہ علیہ وسلم کی زندگی پر چلنا آسان فرما ان کی ایک ایک سنت پر چلنا آسان فرما یا اللہ یا رحمان تیرا خوف ہمیں نصیب فرما تیرا خوف نصیب فرما اے اللہ ہم انسان ہیں گناہ ہو جاتے ہیں اللہ اپنے فضل سے معاف فرما اور تو ہماری رہنمائی فرما ہماری انگلی پکڑ کر صراط مستقیم پر چلا دے صراط مستقیم پر چلا دے ہمارے اہل و عیال کو صراط مستقیم پر چلا دے اللہ ہمارے اہل و عیال کو صراط مستقیم پر چلا دے ہر قسم کی الہ العالمین بے حیائی اے اللہ ہر قسم کی حرام لذتوں سے اے اللہ ہم سب کی ہمارے اعلی اولاد کی حفاظت فرما یا اللہ یا رحمان پوری امت کی مغفرت فرما پوری امت کی مغفرت فرما اے اللہ ہمارے والدین کی مغفرت فرما ہمارے دوست احباب کی مغفرت فرما اے اللہ ہمارے بھائی بہنوں کی مغفرت فرما اہل و عیال کی مغفرت فرما اے اللہ ہماری اولاد کو ہماری آنکھوں کی ٹھنڈک بنا اے اللہ حافظ قرآن بنا عالم دین بنا دین کے دائی بنا مبلغین میں سے بنا اے اللہ ہر قسم کی اے اللہ ہر قسم کی پریشانیوں سے دل کے اندر میں اے اللہ دل کے باہر ہر قسم کی بیماریوں سے اور پریشانیوں سے ہماری حفاظت فرما یا اللہ یا رحمان یا اللہ یا رحمان یا اللہ یا رحمان آنے والے ہر قسم کے فتنوں سے ہماری ہماری نسلوں کی حفاظت فرما ایمان پر قائم دائم رکھنا اللہ ہماری اولاد میں اتقیہ اور اولیاء پیدا کرنا اتقیہ اور اولیاء پیدا کرنا اے اللہ بے اولاد کو اولاد صالح نصیب فرما اے اللہ بے اولاد کو اولاد صالح نصیب فرما بے اولاد کو اولاد صالح نصیب فرما اے اللہ بے جوروں کو جور صالحی نصیب فرما جور والوں میں محبت نصیب فرما عفو عافیت نصیب فرما عفو عافیت نصیب فرما یا اللہ اپنے فضل و کرم سے جو بات کہی جاتی ہے سنی جاتی ہے سب کو عمل کی توفیق نصیب فرما صلی اللہ تعالیٰ علیہ وسلم محمد